على سيد المرسلين سيدنا ومولانا أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما على بقية الله في الأرضين وحجته على العالمين. اللهم أجل فرجه وقرب زمانه وكسر أنصاره وأهلك أعداءه. ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه الكريم، بسم الله الرحمن الرحيم: يا أيها الذين آمنوا ادخلوا في السلم كافة، وقال: قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين لا شريك له بذلك أمرت وأنا أول المسلمين. ۱۴۸۸ ہجرہ کے ایام عزا کا پہلا عشرہ، اور اب مجھے براہ راست اپنے سبجیکٹ ٹاپک موضوع پر آ جانا چاہیے، لیکن پھر بھی جو پہلی مجلس میں میں نے ایک اناؤنسمنٹ کیا تھا یا اپنی ایک ہیبٹ بتائی تھی یا روٹین، کہ جب شب جمعہ آتی ہے تو اس میں تھوڑا سا میں اپنے عام جو سبجیکٹ ہے اس سے ہٹ جاتا ہوں. آج کی رات یہ اونلی شب جمعہ ہے اس پہلے عشرے کی، کیونکہ اگلی شب جمعہ تو شام غریبہ کی مجلس ہوگی، لیکن پھر بھی موضوع پہ آج بات شروع ہو جائے گی. اور اس لیے اب ضروری ہے کہ قرآن کی ان دونوں آیتوں کا ترجمہ کر دیا جائے جو پہلے دن سے تلاوت تو کی جا رہی تھی، لیکن چونکہ میرا اصل ٹاپک شروع نہیں ہوا تھا اس لیے میں نے ترجمہ نہیں کیا. سورہ آل عمران کی مشہور آیت اور سورہ انعام کی تقریباً آخری آیت. سورہ آل عمران کی آیت کا ترجمہ یہ ہے کہ اے ایمان لانے والوں، اسلام میں اگر داخل ہونا ہے تو کافہ مکمل طریقے سے داخل ہو. دو کشتیوں میں پیر رکھنے سے کام نہیں چلے گا کہ کچھ چیزیں اسلام سے لی، کچھ چیزیں کہیں اور سے لی. اور مزید ابھی اسی کی تو تشریح کرنا ہے اس آیت کی. اور دوسری آیت اسی میسج کو دوسرے اینگل سے بیان کر رہی ہے، سورہ انعام قل. اور یہ بھی وہ آیت ہے کہ جو لفظ قل سے شروع ہو رہی، یعنی پیغمبر کو آرڈر دیا جا رہا کہ اے رسول قل، تم کہو، انا صلاتی میری نماز، و نسکی بلکہ میری ساری عبادتیں، و محیایا بلکہ عبادتیں کیا میری پوری زندگی، بلکہ زندگی کیا، و مماتی میری موت بھی، للہ رب العالمین، وس اللہ کے لیے ہے جو کائنات کا رب ہے، لا شریک اللہ اس کا کوئی شریک نہیں ہے، بذالک عمر تو. یہ بہت اہم جملہ ہے، بہت یہی اصل ہمارا سبجیکٹ ہے، صرف یہ لفظ بذالک عمر تو. اس نے مجھے یہ حکم دیا ہے، اس نے مجھے یہ کمانڈ دی ہے، اس نے مجھے یہ آرڈر دیا ہے، وانا اول المسلمین، اور میں سب سے پہلا مسلمان. یہ قل رسول سے کہا جا رہا ہے. اب ان آیتوں کی تشریح تو ہوگی اور تھوڑا سا بیان آج بھی شروع ہو جائے گا، لیکن تھوڑا شب جمعہ کا بھی خیال کرنا ہے. اور ہر مجلس میں ایک آدھ بات ایسی انکمپلیٹ رہ جاتی ہے کہ پھر لوگ سوال کرتے ہیں تو اس کا جواب دینا میں اس لیے ضروری سمجھتا ہوں کہ میرا اپنا یہ ایک ایکسپیرینس ہے. ہو سکتا ہے کہ جعفری سینٹر ٹورنٹو میں یہ غلط ہو، لیکن اپنا یہ ایکسپیرینس ہے کہ جو کیو این اے سیشن ہوتا ہے اس میں لوگ اس طرح سے نہیں اٹینڈ کرتے ہیں جتنا مجلس میں ہوتے ہیں. تو وہ لوگ کے جن کا جو مجلس سن رہے ہیں، مجلس میں ان کا سوال ہے، وہ اگر آ بھی جائے کیو این اے میں تو وہ لوگ ہوتے نہیں. بہت مختصر میں نے کل ایک جملہ عرض کیا تھا کہ میں بعض اوقات بلکہ زیادہ تر اپنے مراجع کے بھی بہت نام لیتا ہوں اور حالات بیان کرتا ہوں، اور مراجع سے میری مقصد ہوتا ہے ٹاپ آف دا لسٹ مرجع جو پوری شیعہ تاریخ ہے. ایک تو ایک جملہ میں اور عرض کر دوں جو آج کا سبجیکٹ نہیں ہے، اور میں ڈر رہا ہوں کہ یہ جملہ پھر مجھے ڈائیورٹ نہ کر دے. 1448 ہجرہ، یہ سال ہے، یہ اسلامی سال ہے. ایگزیکٹلی 1000 ایئرز بیک جائیے، 448 हिजरा पूरा 1000 साल पहले चले गए। हौजा इल्मिया नजफ को इस्टेब्लिश किया शेख तूसी ने। तो 1000 साल पूरे हो रहे हैं इस साल, चुनाचे अभी से जो एंटी या एंटाई, पता नहीं कनाडा में क्या प्रोनाउंस किया जाता है, एंटी मर्जियत लॉबी बहुत ही स्ट्रांग है, बहुत ही एक्टिव, और कुछ वाकयात पिछले क्वार्टर सेंचुरी कहिए या पूरे 50 साल में ऐसे पेश आए कि शिया मर्जियत की ताकत दुनिया के सामने खुल गया। उस दिन से लेकर आज तक तो वो ये जो ताकत है इसको खत्म करने के लिए, जो मर्जियत के खिलाफ जो कुछ हो रहा है वो हो रहा है, वो मेरा आज का सब्जेक्ट नहीं है, शायद किसी एक मजलिस में इस पर लंबी बात हो जाए, लेकिन आज नहीं। उसमें अब इस वक्त 1000 साल हो रहे हैं, उनको भी मालूम है कि जब 1000 साल होंगे तो सारी दुनिया में जहां जहां मोमिनीन कराम है वहां पे हौजे का जिक्र आएगा, मर्जियत का जिक्र आएगा। 1000 ईयर बड़ा एक ओकेजन होता है, और वाकई इसकी बहुत सी जगह पे प्रिपरेशन यानी मोमिनीन में हो गई, इसको सही मानो में हम सेलिब्रेट करेंगे कि हमारा नजफ का हौजा इल्मी। तो अभी से प्रोपेगेंडा शुरू हो गया, यहां तक के इससे पहले प्रोपेगेंडा होता था करंट महाराजे या कुछ 100 साल के महाराजे शेख तूसी, इस वक्त ऐसा टारगेट बनाया गया है शेख तूसी जैसे अजीम आलिम को। जरा सा मैं अपने टॉपिक से हटना नहीं जाता, वरना शेख तूसी का नाम जबान पे आता मैं कहीं कहीं का कहीं पहुंच जाता हूं। शेख तूसी तो इतना प्रोपेगेंडा यानी खुल्लम खुल्ला गालियां तक दी जा रही हैं इस वक्त सोशल मीडिया पर उनको के जिनके जमाने को 1000 साल गुजर चुका और एकदम बैठे बिठाए, इसलिए कि अब उनको अंदाजा है कि ये 1000 साल की जब बात आएगी तो शेख तूसी की बात आएगी तो मर्जियत की, तो जरा सा आप भी अलर्ट रहिएगा। अगर कि मुझे मालूम कि जो क्राउड मेरे सामने है उनके 90% लोग तो मर्जियत के अगेंस्ट नहीं है, लेकिन जरा सा अवेयर रहिएगा कि क्या हो रहा है। तो ये जो इस हवाले से भी मैं अक्सर महाराज के हालात बयान करता रहता हूं, लेकिन मैंने कहा कि उसका एक रीजन और भी कल अर्ज किया था और ये आज की शबे जुमा की वजह से रीजन मैं याद दिलाना चाहता हूं। आज की शबे जुमा ऐसी, और ये जो जुमला अभी मैं कह रहा हूं शायद मजलिस में आगे चलकर जरा डिटेल से आए, लेकिन न भी आए तो हर एक को पता है कि आज की शबे जुमा, आज की शबे जुमा से मुराद ये है कि ये 1448 हिजरा के ये थर्ड मुहर्रम वाली शबे जुमा ने पूरे साल इंसान अपने मरहूमीन को याद करता है, और वाकई ऐसे नेक लोग हैं मोमिनीन हैं कि जो आज की रात बहुत ही रेगुलर नमाज मग़फ़िरत वालिदैन पढ़ते हैं। वैसे तो हर वक्त याद रखना है, लेकिन कम अज कम आज की रात ये गिफ्ट तो उनको दिया जाए, और ये हरेक को पता है, यानी हरेक को पता का मतलब ये है कि आजकल तो ये चीज लोगों की मेजोरिटी को पता है कि नमाज मग़फ़िरत वालिदैन का कोई ताल्लुक इस बात से नहीं है कि वालिदैन इंतकाल कर चुके, जिंदा भी तो नमाज मग़फ़िरत वालिदैन पढ़ी जाती है, बल्कि पढ़ी जाना चाहिए। ये मिनिमम एक सर्विस है जो आप अपने वालिदैन को दे सकते हैं। ये जुमला जरा तशरीह तलब है, लेकिन फिलहाल इसकी तरफ नहीं जा रहा। अच्छा, ये एक अलग बात है कि मैं अक्सर एक और हदीस इमाम की पढ़ा करता हूं कि इमाम ने कहा कि वालिदैन टॉप ऑफ द लिस्ट है इंसान के लिए गैर मासूमीन में से, लेकिन नमाज मग़फ़िरत औलाद भी पढ़ा करो, अपनी औलाद को भी याद किया करो, उनके लिए भी नमाज पढ़ना है, और उसका उसका तरीका भी डिफरेंट है, लेकिन बात कहीं से कहीं जा रही है इसलिए मैं अपने आप को रोक रहा हूं। शबे जुमा कम से कम मिनिमम यह है कि आदमी फातिहा तो पढ़ता है ना अपने मरहूमीन के लिए, और जैसा कि मैंने कहा कि ऐसे नेक लोग हैं जो और कोई सर्विस तो नहीं दे सकते वालिदैन को, यानी इसका मतलब यह कि इंतकाल कर गए तो क्या सर्विस दे, कब्र पे चले जाते हैं, लेकिन आज की रात वो नमाज मग़फ़िरत वालिदैन जरूर पढ़ते हैं। और मेरा अपना ये एक्सपीरियंस है कि इसमें मर्दों से ज्यादा औरतें जो याद रखती हैं अपने वालिदैन को, लेकिन उनसे तो हमारा एक ऐसा रिश्ता है कि हर आदमी का इंडिविजुअल, मेरे वालिदैन मैं याद करूंगा, आपके वालिदैन आप याद करेंगे, आपके वालिदैन आप याद करेंगे। इसके बाद आती है मर्जियत की बारी, मर्जे को भी एज ए फादर समझा गया है कि वो पूरी गैबत इमाम में पूरी कौम को लेके चल रहा है, और उनको इस तरह से उसने اپنی کسٹڈی میں لیا ہوا ہے کہ جیسے ایک باپ اپنی اولاد کا خیال کرتا ہے. اس کی زیادہ تفصیل میں نہیں جا رہا ہوں, موضوع تو کہیں اور چلے جائے کم از کم. اور تو ہم کیا خدمت کریں, اگر آپ خمس دیتے ہیں تو یہ مرضی کی خدمت نہیں ہے. خمس تو ان کے پاس جاتا تو ہے لیکن وہ ایز امین ہے, وہ آگے چلا جاتا, کیا خدمت کرے. تو کم سے کم یہ دو باتیں میں اکثر کہتا ہوں. پہلی بات اس لیے کہہ رہا ہوں کہ بہت سارے قافل زیارت کے جا رہے ہیں, یہی تاریخ ہے. عرفہ میں لوگ جاتے ہیں, عاشورے میں جاتے ہیں, اربعین میں, ویسے تو پورا سال جاتے ہیں لیکن بڑی تعداد. نجف اشرف میں آپ تشریف لے جاتے ہیں, نجف اشرف کے اندر مولا کی زری جہاں پہ ہے وہ جگہ اتنی کم ہے کہ وہاں زیادہ دیر کھڑا رہنا مناسب نہیں, دوسروں کو چانس ملنا چاہیے. یہ جملہ بھی بہت تشریح طلب ہے لیکن چھوڑ دیجیے. اور عربوں کو آپ نے دیکھا ہوگا کہ وہ یہ خیال کرتے ہوئے کہ پوری دنیا کے وزیٹر آئے ہیں, وہ زری والے روم میں بھی نہیں آتے, وہ باہر سے ہی زری کو دیکھ کے سلام کر کے آگے بڑھ جاتے ہیں جو لوکل لوگ ہیں. تو خلاصہ یہ ہے کہ اب اس کے بعد آپ نے زری کا طواف کیا یا جتنا آپ کو موقع ملا اور آپ نے زیارت پڑھی اور باہر آ گئے اور صحن میں بیٹھ گئے, تو اسی صحن کے اندر جو کمرے بنے ہیں ان میں ہمارے مہاراجے کی قبریں, ایک سے ایک, ایک ایک کے حالات بیان کیے جائیں تو ایک سال بھی کم پڑے گا. اس میں جو بہت مشہور ہیں, دو منٹ کے لیے, تین منٹ کے لیے, پانچ منٹ کے لیے جا کے زیارت کیجئے قبر کی, فاتحہ پڑھیے اور باہر آ جائیے, یہ کم سے کم وہ سروس ہے جو آپ دے سکتے ہیں. جیسے اب دو دن سے جن کا تذکرہ ہو رہا تھا, مرحوم آیت اللہ خوئی, میں نے جملہ کہا تھا کہ سو سال کے سب سے بڑے مرجی. اب میں اس کو کلیئر کر دوں, یہ میرا جملہ نہیں ہے, یہ جملہ جو ہے نا یہ وہی آدمی کہہ سکتا ہے جس کی اپنی نالج اتنی زیادہ. میں کیا بیٹھ کے فیصلہ کروں کہ سو سال میں جو اتنے مراجے گزرے ان میں زیادہ بڑا کون ہے کم بڑا کون ہے. وہ نام لے رہا ہوں جو اتنا مشہور نہیں تھا لیکن اب چونکہ حال ہی میں ان کی موت ہوئی ہے, ڈیتھ ہوئی ہے, اس لیے اب بہت سے لوگ جان گئے. آیت اللہ العظمیٰ شیخ اسحاق فیاض, ان سے میرا ایک بہت ہی کلوز ریلیشن حج کے حوالے سے تھا. پرانے لوگ ہیں ان کو یاد ہوگا کہ 40-50 سال یہ آغا خوئی کی طرف سے حج پہ جاتے تھے مسائل بتانے کے لیے, اور میں بھی کراچی سے آتا تھا. تو یہ ان کا جملہ تھا کہ سو سال میں اتنا بڑا مرجع کوئی نہیں گزرا ہے, وہ تو اس سے بھی زیادہ کہتے تھے, لیکن میرا موضوع آج کا یہ نہیں ہے, چھوڑ دیتا ہوں. چلے جائیے, سامنے ہی تو کمرہ ہے, ان کی قبر ہے, ان کے داماد جن کا پرسوں تذکرہ آیا ان کی قبر ہے, ان کے بیٹوں کی قبر ہے, فاتحہ ہی تو پڑھنا ہے 5-7 منٹ کی بات. تو خیر, ایک تو اس لیے, دوسرا یہ کہ کبھی کبھار لوگ ایک سوال کر لیتے ہیں, بات بہت زیادہ لمبی ہو رہی ہے, جبکہ میرے پاس آج کی شب جمعہ اصل موضوع بھی شروع کرنا, شب جمعہ کی بھی بات کرنا, لیکن یہ بات آج مکمل ہو جائے, اس کا بھی شب جمعہ سے تعلق. اکثر لوگ ایک سوال کیا کرتے ہیں, اچھا دیکھیے بعض چیزیں بالکل سامنے کی ہوتی لیکن آدمی جو ہے نا وہ اس کو توجہ نہیں کرتا ہے, اس کو بھول جاتا. اہم ترین دعا, پرابلم کا سلوشن اور اہم ترین عمل نماز شب ہے, واجب فرض نمازوں کے بعد. اس نماز کی اہمیت کے لیے ایک ہی جملہ کافی کہ ہم پر اور آپ پر روزانہ ڈیلی 5 نمازیں واجب ہیں. رسول خدا پہ ڈیلی 6 نمازیں واجب تھیں, اور وہ چھٹی نماز جو ان پر واجب تھی وہ ہے وَمِنَ اللَّيْلِ فَتَهَجَّدْ بِهِ فَعَسَى رَبُّكَ أَن يَبْعَثَكَ مَقَامًا مَّحْمُودًا, سورہ بنی اسرائیل کی آیت نمبر 78-79. اے رسول, تم نماز شب بھی پڑھا کرو, اس کے ذریعے اللہ تمہیں مقام محمود دے گا جو قیامت کا سب سے ہائی اسٹیٹس. یہ نماز شب کا بینیفٹ قرآن وہیں پہ بتا رہا, اور یہ رسول خدا پہ واجب تھی, ہمارے اور آپ کے لیے سنت موکدہ. اب نماز شب کی اہمیت ہر ایک کو پتا ہے, لیکن چونکہ میں آپ کے ماحول سے تو واقف نہیں ہوں, ہمارے یہاں کراچی میں رہا, آسٹریلیا وہاں رہا, شب قدر کے اعمال ہیں تو لوگ ایک لسٹ بناتے ہیں کتاب میں سے کہ کیا کیا ہمارے 1, 2, 3, 4, 5, ایک ایک عمل کرتے جاتے ہیں, ٹک لگاتے جاتے ہیں, کیونکہ شب قدر کے اعمال میں نماز شب نہیں لکھی ہوئی, تو سارے اعمال کرتے نماز شب ہی چھوڑ دیتے, جبکہ سب سے اہم عمل تو وہی, اور اس کو لکھنے کی ضرورت ہی نہیں, وہ تو ہر ایک کو پتا ہے جو سارا سال اہم ترین عمل, وہ اس رات کو کیسے اہم نہ ہو. یہ تو ایسے ہی ہے کہ جیسے کوئی کہے کہ بھائی شب قدر کے اعمال میں فجر کی نماز نہیں لکھی ہے اس لیے آج فجر کی نماز نہیں پڑھوں گا, وہ تو جو چیز پورا سال اہم ترین, تو نماز شب اہم ترین نماز ہے, پیغمبر پر واجب ہے, ہر وہ رات جس میں آپ اعمال کرتے, چاہے وہ شب قدر ہو, شب عرفہ ہو, 15 شعبان ہو, نماز شب تو ہے. اور آج کی رات شب جمعہ, یعنی جس کو پورا ویک موقع نہیں ملے घर के इस्लाम ने कितना आसान कर दिया, आप ड्राइविंग करते हुए भी नमाज इशा पढ़ सकते हैं, आप फजर के बाद कजा की नियत से भी शब नमाज इशा पढ़ सकते हैं, लेकिन ये बात कहीं और जा रही है। और हुज्जतुल इस्लाम वल मुस्लिमीन मौलाना सैयद मोहम्मद रिजी साहब, आप सारा साल उनसे इस्तेफादा करते हैं, तफसील वो बताएंगे। तो खुलासा ये कि उसमें कभी कभार जो लोग नमाज इशा रेगुलर नहीं पढ़ते, लोग सवाल करते हैं कि मौलाना उसकी आखिरी रकत में, और ये भी आपको मालूम है कि शॉर्टेस्ट ये है कि पूरा ना पढ़ सको तो आखिरी एक रकत पढ़ लो। मैं तफसील में नहीं जा रहा हूँ, बात तो कहीं और जा रही है, पूरा टॉपिक ही चेंज हो रहा है। उसमें 40 मोमिनीन के नाम लेके उनके लिए दुआए मगफिरत करना, दुआ करना जिंदा और मुर्दा। तो बाद लोगों को 40 का जो फिगर है ना बहुत बड़ा लगता है, ये पूरा नहीं होता। अब रोजाना तो 40 का नाम लेना बहुत मुश्किल, जैसे जो लोग रेगुलर ज़ियारत आशूरा पढ़ते हैं रोज आना, उनके लिए 100 मरतबा लानत और 100 मरतबा सलाम जरा मुश्किल होता, तो उसके लिए खुद इमाम ने ही कुछ शॉर्टकट बताया। जो इमाम शॉर्टकट बताए वो इस्लाम, जो हम और आप शॉर्टकट निकाल लें वो मुनाफिकत। खैर, तो खुलासा ये है कि इमाम ने ही कुछ शॉर्टकट बताया, तो उसमें से कि 100 दफा के बदले ये कर लो वो कर लो, बात कहीं जाए और ना चली जाए। नमाज शब में 40 के नाम लेना हमेशा तो मुमकिन तो है, मुश्किल होता है, कम अज कम शब जुमा, चले आम शब जुमा ना सही शब कदर, तो उसके अंदर कभी कभार इन मराजे को भी याद कर लिया करें। नाम सुनते रहे, कान में पड़े रहे ये नाम, तो कभी अल्लामा हिल्ली को आपने नमाज शब के कुनूत में याद कर लिया, कभी शेख तूसी का आपने नाम ले लिया, कभी आपने शहीद अव्वल और शहीद सानी का नाम ले लिया, और कभी आपने उन मराजे का नाम लिया जिनकी तकरीब में आप थे, यानी जिन्होंने डायरेक्ट आपको सर्विस दी। तो ये इसलिए भी मैं नाम लेता रहता हूँ कि शायद किसी मोमिन को नमाज इशा पढ़ते हुए कभी ख्याल आ जाए कि चलो मैंने बाप का नाम लिया, माँ का नाम लिया, दादा दादी नाना नानी, महाराज का भी नाम ले लो, किसी एक का ले लो, दो चार पांच के नाम ले लो। अब आ जाइए इसी नमाज शब के हवाले से, शब जुमा का पहला मैसेज ये कि नमाज शब जो है ना ये इस्लाम की, यानी अगर फर्ज नमाज से कंपेयर मैं नहीं करता तो मैं कहता कि सबसे स्ट्रांग नमाज, फर्ज नमाजों से भी शायद ज्यादा, शायद मेरे लफ्ज के ऊपर तवज्जो दीजिएगा, मैं ये बात पूरा 100% नहीं कह रहा हूं, लेकिन इतनी इसकी अहमियत। कबूलियत दुआ, नमाज शब का जो कुनूत होता है आखिरी रकत का, उसमें आप अपने प्रॉब्लम अल्लाह के सामने पेश करें, अपनी हाजतें पेश करें। हमारे यहाँ ये चीज बहुत मशहूर हो गई कि मसलन मौला अली ने आका अब्बास को नमाज शब के कुनूत में मांगा, और मुझे नहीं मालूम कि यहाँ ये पढ़ा जाता है कि नहीं, लेकिन वैसे इस वक्त इंडिया और पाकिस्तान के बैकग्राउंड के अंदर ये बहुत पढ़ा जाता है। और आका हुसैन ने नन्नी सकीना के लिए अल्लाह से दुआ की नमाज शब में मसलन, तो अब वो रिवायत है कि नहीं है उसको अपनी तरह एक जगह रखी, लेकिन नमाज शब की दुआ, और ये तो हर एक ने सुना है कि आका हुसैन ने आखिरी रुस्वती के वक्त अपनी बहन जैनब से कहा था कि बहन जैनब नमाज शब में मुझे ना भूलना। ये हमारे आपके लिए नहीं है, ये हुसैन और जैनब का स्टेटस। बार बार एक जुमला कहता हूँ कि बाज ऐसे खास अमल होते जो किताब में लिखे हुए होते हैं किसी खास आदमी को दिए गए, हर आदमी वो नहीं कर सकता, उसका फायदा नहीं होगा, बल्कि हो सकता है कभी हो सकता है मैं पॉसिबल प्रोबेबली कभी नुकसान भी हो सकता है। तो खैर जनाब जैनब से ये ख्वाहिश जाहिर की थी कि मेरा नाम लेना, तो नमाज शब का कुनूत लास्ट कुनूत जिसमें 40 मोमिनीन के नाम लेना रिकमेंडेड है, जरूरी तो नहीं एक का भी नाम ना ले फिर भी हो जाएगी नमाज शब, लेकिन उसमें अपने प्रॉब्लम, शब जुमा शब दुआ भी 3-4 दफा ये लफ्ज आ चुका है कि शब जुमा अल्लाह ने दुआ को खास एक स्टेटस दिया, दुआ कबूल होता है, तो आपके प्रॉब्लम है और होंगे हर एक के हैं। मैंने बार बार कहा कि कोई मोमिन इससे नहीं बच सकेगा, इसका नेक्स्ट स्टेज अभी कल या परसों शुरू होगा। नमाज शब, अच्छा नमाज शब सुन्नत नमाज, चुनाचे इसमें आपको जो प्रॉब्लम दुनियावी है अपनी अपनी लैंग्वेज में भी आप कह सकते हैं, उर्दू में, गुजराती में, पंजाबी में, सराइकी में, सबसे अहम इंग्लिश में, अल्लाह इंग्लिश जानता है उसमें आप यकीन रखिए, वो सुन लेते इंग्लिश समझ लेगा अल्लाह, कोई जरूरत नहीं पड़ेगी हम जैसे जाहिलों की तरह से कि हम पूछे इसका मतलब क्या है। ये जुमला मैंने इसलिए कहा कि वाजिब नमाज के कुनूत में क्या हम अपनी जबान में दुआ मांग सकते हैं, इसमें मराजे में इख्तिलाफ, और जब मराजे में इख्तिलाफ होना तो उसको हैबिट नहीं बनाएगी, अगर आप हैबिट बना लेंगे तो जिस मर्जे का ये फतवा था जब उनका इंतकाल हो गए नए मर्जे आएगा तो आपको उनका फतवा तो नहीं मालूम होगा, और आदमी इस तरह चेक भी नहीं करता एक एक अमल को, तो वह प्रॉब्लम होगा। तो नमाज वाजिब नमाज को छोड़ दीजिए, घर के उसमें भी बाज ने परमिशन दी है लेकिन छोड़ दीजिए, सुन्नत नमाज में तो सब इजाजत देते हैं। खैर, तो ये शब जुमा शब दुआ है, नमाज शब के कुनूत में अगर आप दुआ एक जुमला बस कह के अपने असल मौजू पर आने की कोशिश करूंगा। कोशिश तो मैं दो दिन से कर रहा हूं लेकिन अब तक तो फेल रहा हूं। और वो जुमला ये कि नमाज शब के कुनूत की इतनी अहमियत इसलिए कि जो जुमला मौलाए मुत्तकियान का बरादरान अहले सुन्नत की किताबों में लिखा हुआ हमारे नजदीक, तो वही बात थी जो मैंने कहा था ना, काबे पे निगाह डालेंगे तो दुआ कबूल है। उनके यहाँ ये कि पहली निगाह, हमारे यहाँ ये कि हर निगाह जब भी देखेंगे। तो इसमें भी हमारे यहाँ तो ये मौला का जुमला ये हर वक्त के लिए, लेकिन उनके यहाँ खास ये है जब बुशिकनी हुई। खाने काबा में 360 बुत रखे थे, ये हर एक को मालूम। इसलिए कि जब लोग किसी इलाके वालों से नाराज होते ना, किसी शहर वालों से, वो कहते हैं वो काबे के बुत जो थे ना वो वहां से उठा के इस जगह फेंक दिया गया। जिस शहर से आप नाराज हो जाए, वो कराची वालों से नाराज होगा वो काबे के बुत थे वो सब कराची में फेंके गए। मुंबासा वालों से नाराज हो, बैलेंस कर दू ना पाकिस्तान को और ईस्ट अफ्रीका को, तो वो सारे बुत वहां फेंके गए। तो अब ये काबे के बुत बहुत मशहूर है, अगरचे ये भी लोगों को शायद इतना नहीं मालूम कि सारे बुत खाने काबा के अंदर नहीं थे, कुछ अंदर थे और कुछ बाहर थे। लेकिन इसकी जरूरत क्या है इस जुमले की आज? तो खुलासा ये कि पैगंबर ने जब मौला से कहा कि आए अली तुम झुको, मैं तुम्हारे कंधों पर खड़े होकर ये बुत तोड़ना चाहता हूं। ये खास बुत था और पैगंबर की यह ख्वाहिश भी थी। मैं हज और उमरे में तो लोगों को बताता हूं कि रसूलुल्लाह की ख्वाहिश है पूरा कर ली। वो जो खास एक बुत था, सारे बुतों में सबसे बड़ा हुबल, पैगंबर ने इसे खाने काबा के दरवाजे के सामने दफन किया। और एक जुमला कहा है कि मेरी ख्वाहिश है कि जब भी कोई अल्लाह के घर की जियारत करे तो पहले इसके ऊपर से गुजरे, इसको कुचले, इसे रौंदे, उसे पैरों तले दबा और फिर खाने खुदा की तरफ आए। पहले उस बुत को, क्योंकि हुबल को अरब के लोग अल्लाह के बराबर स्टेटस देते थे। क्या मतलब? जंगे बदर जंगे ओहद में मुसलमान कहते थे अल्लाहु अकबर, वो काफिर ये नहीं कहते थे कि 360 बुत अकबर, उज्जा अकबर, लात अकबर, मनात अकबर, वो कहते थे हुबल अकबर। तो बिल्कुल अल्लाह के बराबर तुम्हारा नारा अल्लाह हो अकबर है, हमारा नारा हुबल अकबर। पैगंबर ने कहा इसे तो खाने काबा के दरवाजे के करीब इसे दफन करो ताकि हर आने वाला यहां से गुजरे। अब वो दरवाजे भी नहीं रहे, वो जगह भी नहीं रही, लेकिन तारीख में लिखा है कि वो कहां पे था। तो खुलासा यह है कि ये वाला बुत सबसे ऊपर, इसको गिराना। मौला से कहा झुको, मैं तुम्हारे कंधे पे खड़ा होके इसको गिराऊंगा, तोड़ूंगा। मौला झुके, पैगंबर ने अभी पूरा वेट डाला भी नहीं था, अली जो थे फरियाद करने लगे, या रसूल अल्लाह मुझसे ये वेट बर्दाश्त नहीं हो रहा। ये नबूवत का वेट है, ये मारिफत वाला वेट है कि अली ने कहा, खैबर को फतह करने वाला, खैबर के दरवाजे को एक हाथ से उखाड़ने वाला कह रहा है। नबूवत की अजमत को समझिए, नबूवत की अहमियत को समझिए। बाकी अंबिया की बात नहीं कर रहा, सबका स्टेटस अली से कम है, लेकिन अल्लाह का रसूल। पैगंबर मुस्कुराए, कहा अच्छा फिर तुम मेरे कंधों पे खड़े हो। तो पैगंबर झुके, अब अली पैगंबर के कंधों पे खड़े हुए और वो तोड़ने लगे। तो बरादरा ने अहले सुन्नत का एक जुमला उनकी तकरीबन सारी सीरत की किताबों में कि उस सुबह वो रसूल ने पूछा ए अली तुम क्या महसूस कर रहे? कहा कि मैं महसूस कर रहा हूं कि मैं सातवें आसमान से आगे अरशे इलाही पे पहुंच गया हूं, जो चीज चाहे वहां से उठा के दुनिया वालों को दे सकता हूं। ये हमारा अकीदा नहीं, हमारा अकीदा यह है कि पैगंबर के कंधों पे न भी खड़े हो तब भी अली जो है ना वो हर वक्त अर्श इलाही पर है और वहां से जो चाहे लेकर हमें और आपको अदा कर सकते हैं। तो अब ये उनका जुमला कि वहां अच्छा, अब ये तो मासूम उस दिन ये इरशाद फरमा रहे हैं, लेकिन दोनों को इक्वल नहीं कर रहा हूं, लेकिन हमें और आपको भी पैगंबर ने ही एक जुमला जो आज की मेरी मजलिस का असल मौजू अभी बनने वाला है, हमें और आपको भी पैगंबर ने एक जुमला अता किया। जुमला तो गलत है, हदीस एक फजीलत। क्या कहा? कि जैसे अली दोशे रसूल पे खड़े होकर अर्श इलाही तक पहुंच चुके और अली से पहले रसूल खुदा शबे मेराज अर्श इलाही पे पहुंच के आए, वहां तक पहुंच के आए ना, पैगंबर ने मोमिन से कहा कि तुम्हें भी ये स्टेटस मिल सकता। बल्कि मेराज का वाकया ये आज मेरा मौजू बनने वाला है, अगरचे अगर टाइम मेरे कंट्रोल में रहा, लेकिन आज ना सही तो कल बनेगा। मेरा बहुत अहम वाकया है, मेरे असल जो टॉपिक है अकीदा और अमल उसके लिए बहुत अहम, मेरा आसमान की जाने पैगंबर का जाना। तो उसमें यह है कि पैगंबर जब गए तो पूरी कायनात देखी उन्होंने, اگر جب پیغمبر کی آنکھوں کے سامنے یہ کائنات بنی تھی لیکن اس وقت مسلمانوں میں سے کوئی نہیں تھا, تو آپ پیغمبر ان کو بتانا چاہتے ہیں میں کیا دیکھ کے آیا تو پیغمبر گئے, پہلے دنیا کا دورہ کیا. پیغمبر سیدھا آسمان پہ نہیں گئے, پہلے دنیا کا دورہ کیا. آپ بھی زیارت پہ جاتے ہیں, مسجد کوفہ میں آج بھی وہ جگہ موجود ہے جہاں شب معراج پیغمبر نے اسٹے کیا تھا, کوفہ بھی آئے تھے. اور آپ حج اور عمرے پہ بھی جاتے ہیں, میرے خیال میں تو اس مجمع میں کوئی ایسا نہیں جس نے کم از کم عمرہ نہ کیا. آپ مسجد شجرہ میں جا کے میقات پہن کے لبیک کہتے ہیں, اللہ کے رسول صفا معراج میں وہاں گئے تھے اور وہاں لبیک کہہ کے آسمانوں کی جانب گئے تھے قم. تو یہ سارا, اور پھر آسمان سات آسمان پہ جنت پہ جہنم پھر عرش الٰہی, پھر وہ آخری حد ہے کہ قرآن نے کہا وکان اقاب قوسین ادنا, سمجھے دو کمانوں کا فاصلہ رہ گیا اور ادنا یہ اس سے بھی کم کا وہاں تک پہنچے. اب پیغمبر آ کے یہ بتا رہے ہیں, اب پیغمبر آ کے پوری کیفیت بتا رہے ہیں, جن میں سے ایک روایت مجھے آج پڑھنا ہے ہر صورت میں, چاہے میں براہ راست اس کو کوئی کنیکٹ نہ کر سکوں اپنے موضوع سے, پڑھنا ضرور ہے لیکن پہلے یہ جملہ پورا ہو. واپس آئے, پیغمبر نے سب کچھ بتایا, مسلمانوں نے بہت شوق سے سنا, ایک نئی بات تھی ان کے لیے, پیغمبر آنکھوں دیکھی بات کہہ رہے ہیں, کوئی خواب کی بات نہیں کر رہے. تو اب اس میں کسی مسلمان نے تڑپ کے کہا, جیسے میں اکثر بطور مثال ایک جملہ کہتا ہوں, دیکھیے ممبر حسینی کی برکت سے مجھے دنیا میں ایسی ایسی جگہ جانے کا موقع ملا جو بہت سارے ملینر اور بلینر بھی اتنی جگہوں پہ نہیں جا سکتے, ورنہ میری تو کوئی حیثیت نہیں, لیکن یہ خدمت ہے آقا حسین کی, تو خدمت جن کی ہے وہ کریم ابن کریم ہے, دیتے ہیں اور بغیر حساب دیتے ہیں. تو پوری دنیا میں جاتا ہوں, اب جب میرے بچے چھوٹے چھوٹے تھے میں واپس آ کے وہ خود پوچھتے تھے کہ بابا آپ جہاں کہاں گئے وہاں کیا تھا, کیا چیزیں تھی, ایک ایک چیز وہ سنتے تھے بڑے شوق سے چھوٹے بچے, اور اس وقت میڈیا بھی اتنا اسٹرانگ نہیں تھا کہ آپ ہر چیز پہلے سے خود دیکھ لیں. اور آخر میں ایک جملہ کہتے تھے کہ آپ سب جگہ گھوم کے آ گئے ہمیں کیوں نہیں لے گئے. اب مثلاً سوئٹزرلینڈ کی بات ہو رہی ہے, مثلاً ڈزنی لینڈ کی میں بات کر رہا ہوں, ڈزنی لینڈ کی 70s کے اندر جب پاکستان میں اکثر لوگوں نے نام بھی نہیں سنا تھا, لیکن میں تو 50 سال سے ممبر کی خدمت کر رہا ہوں, تو اب یہ بچے سنتے ہیں شوق کہ آپ چلے گئے ہمیں نہیں آپ نے دکھایا, ہمیں نہیں لے گئے آپ. تو پھر کبھی وعدہ کرنا پڑتا ہے کہ ہاں موقع ملا اللہ نے ایسی اتنی لے جائی. اب پیغمبر نے یہ سارا سفر معراج بتایا, آسمان زمین سات آسمان دنیا کا دورہ اور پھر عرش الہی اور سدرۃ المنتہا اور وہ جگہ جہاں جبرائیل رک گئے تھے. یا رسول اللہ آگے نہیں بڑھ سکتا, اگر آگے بڑھ گیا تو میرے پر جل جائیں گے, صرف یہ آپ جا سکتے ہیں, سب پیغمبر نے بتایا. اور موقع ملا تو کچھ باتیں اس میں سے بہت انٹرسٹنگ قسم کی آپ کے سامنے پیش کروں گا. لیکن جب یہ سب بتایا تو کسی مسلمان نے تڑپ کے کہا کہ یا رسول اللہ آپ یہ سب کر کے آ گئے, کیا ہمیں کبھی موقع مل سکتا ہے کہ ہم بھی یہ سب دیکھیں؟ پیغمبر نے کہا بہت آسان, بہت آسان. پیغمبر اپنی وہ عظمت بتا رہے, مقام محمود وہ لاسٹ اسٹیج ہے, ہائیسٹ, اس سے بڑا اور کوئی اسٹیج نہیں ہے, اس کے بعد پھر صرف اللہ. تو اب پیغمبر نے بتایا کہ تم بھی جا سکتے ہو وہاں پہ. کیسے یا رسول اللہ؟ کہا الصلاۃ معراج المومن, ہر نماز مومن کی معراج ہے, یعنی مومن ہر نماز میں اللہ کے اتنا قریب پہنچ جاتا ہے کہ جتنا شب معراج میں براق پہ بیٹھ کے اللہ کے قریب گیا تھا. تو یہ نماز اللہ کے اتنا قریب, اتنا قریب آپ کو کرتی ہے نماز قریب, جب آپ قریب پہنچ گئے تو اب اگر آپ کوئی چیز مانگیں گے تو فوراً مل جائے گی, آپ بالکل آمنے سامنے ہیں ہاں. تو اسی لیے کہا کہ نماز کی ہر دعا, لیکن جیسا میں نے کہا کہ فرض نمازوں میں تو عربی میں دعا مانگے تو اپنے آپ کیا مسئلہ بنائیں, اب کیا بنائیں گے اللہ سے عربی کا جملہ اگر آپ سے کہا جائے کہ جی وہ ایک خاتون کہے گی خدا بندہ میری بہو جو ہے نا بڑی منحوس ہے, کسی طرح اس سے مجھے نجات دلا دے. اب یہ کیسے اس کی عربی بنائے گی اور کس طرح سے اس کو, شاید گوگل کے ٹرانسلیٹر سے کام چلے لیکن نماز میں کیا ٹرانسلیٹر لے کے آدمی کھڑا ہوگا. تو سنت نماز میں یہ پرابلم نہیں, یہ پرابلم ہے جو دعا میں نے بتائی. حرام کام کی دعا کرنے سے تو بعض علماء کے نزدیک پوری نماز ہی غلط ہو جاتی ہے, خالی دعا غلط نہیں, نماز توڑ دی دوبارہ پڑھی. لیکن میں کہیں اور جا رہا ہوں, یہ میری فیلڈ نہیں ہے, یہ حجت الاسلام مولانا رضوی صاحب کی فیلڈ ہے. تو خلاصہ یہ کہ سنت نماز کے اندر آپ ہر دعا مانگ سکتے ہیں, اور کہاں مانگ رہے ہیں؟ جب اللہ کے سامنے, بالکل ہینڈ شیکنگ ڈسٹینس ہے, بالکل آپ وہاں پہنچے ہوئے. تو یہ نماز, نماز شب اس میں سب سے اہم, فرض نماز کے بعد. تو یہ شب جمعہ پرابلم, مسائل, خاص طور پہ یہ ڈومیسٹک پرابلم آج کل ہو رہے ہیں, اور خاص طور پہ جو ہماری کمیونٹی کے اندر طلاق کا ریشو اتنا بڑھ گیا. لیکن میں ادھر ایک جملے کے بعد آنا نہیں چاہتا ہوں, آگے آؤں گا, اس لیے کہ آگے پھر علی کی بہوؤں کے مصائب آنے والے ہیں, چاہے وہ لیلا کا تذکرہ ہو, چاہے وہ فروا کا تذکرہ ہو, چاہے وہ رباب کا تذکرہ ہو, تھوڑی بات ہوگی. ابھی خلاصہ یہ کہ شب جمعہ شب دعا, और इसमें आप नमाज शब के अंदर फिर वो मराजे की दुआ से बात शुरू हुई थी और आपके अपने पर्सनल प्रॉब्लम तक पहुंच गई। और फिर एक खास बात का खास ख्याल रखिए कि शब जुमा अजाब कब्र से हिफाजत की रात भी, ये बहुत अहम मसला। अल्लाह का रसूल जब मेराज का सफर करके वापस आया, असल बात तो बाद में होगी मेराज के बारे में, लेकिन एक छोटी सी रिवायत बहुत बड़ी, मैं इसको शॉर्ट कर रहा हूँ टाइम को देखते हुए। अल्लाह का रसूल जब मेराज का सफर करके आया और ये सारी बातें बताई तो मुसलमानों ने तो बिल्कुल आंखें बंद करके यकीन किया, जो रसूल कह रहे हैं सही कह रहे हैं। लेकिन सबसे ज्यादा काफिरों को मजाक उड़ाने का मौका इसी पे मिला। और खास तौर पर चंद दिनों के बाद पैगंबर ने हिजरत भी की। भाई सफर मेराज में पैगंबर को हिजरत का हुक्म मिला था। हिजरत तो आपको हर एक को मालूम, ये जुमला भी आपकी तौहीन है। हिजरत 1448 हिजरा, हिजरत को इतने साल गुजरे, ये हिजरत का हुक्म कब मिला? मेराज, मेराज की आयत पढ़िए सूरह बनी इसराइल, कुल रब अदखिलनी मुदखला सिदकिन वअखरिजनी मुदखला सिदकिन वजअलनी मिन लदुनका सुल्ताना नसीरा। ये क्या दुआ है कि खुदावंदा यहां से मुझे खैरियत के साथ निकाल और वहां पे खैरियत के साथ पहुंचा। ये मेराज में हुक्म मिला। तो अब पैगंबर चंद दिनों बाद हिजरत की, कितने दिन लगे पैगंबर को? 12-13 दिन लगे मक्के से मदीने जाने। और कुरैश को मौका मिला बातें बनाने का, कहो देखो ये आदमी मक्के से मदीने जाने में 12 दिन लेता है और जमीन से आसमान पे गया, जन्नत जहन्नम सात आसमान अर्श इलाही सिदरतुल मुंतहा ये सब देख के आ गया विद इन सेकेंड्स। पैगंबर का इतना मजाक उड़ा इस सफर मेराज की तफसील, क्योंकि पैगंबर गए भी कितने जल्दी। अब मैं इस वक्त वो जुमले कहना नहीं चाहता जो असल रिवायत है, वो रहना जाए। तो खुलासा ये कि बहुत मजाक उड़ा, लेकिन जो सही मुसलमान थे आंखें बंद करके यकीन करके चले गए। मगर अजीब बात, 1400 साल पहले के मुसलमान यकीन कर रहे हैं, आज का मुसलमान सबसे ज्यादा काफिरों के अंदाज में मेराज के सफर का मजाक उड़ाता, पूरे सफर का नहीं। हमारा यही एक प्रॉब्लम है, जो कुरान की आयत है पूरे दाखिल हो इस्लाम, या छोड़ दो इस्लाम या ले लो पूरा, आधा आधा नहीं चलेगा, आधा पीतर आधा बटेर, लेकिन ये तो बहुत मुश्किल उर्दू हो जाएगी आपके लिए। तो खुलासा ये कि मेराज का सफर सबसे ज्यादा आज मजाक इस बात का उड़ाया जाता। मैं बदनाम इस बात की हूं, आपको शायद मालूम नहीं मैं बहुत बदनाम, मैं कब्र वाला बापू भी कहलाता हूँ, मैं ड्रैकुला ऑफ इस्लाम भी कहलाता हूँ, मैं मुल्ला जहन्नम भी कहलाता हूँ, मैं दरोगा अजाब भी कहलाता हूँ। क्यों? मेराज की रिवायत से। अब मेराज में जो वो बातें हैं जो मोमिन को सूट करती, मेराज में पैगाम मिला कि ऐ रसूल तेरे चाहने वाले विलायत अली को माने तो उनके इतने गुना मैं माफ करूंगा, रिवायत में कल या परसों पढ़ूंगा, ये सूट करती। लेकिन जब ये जुमला आता कि अल्लाह के रसूल ने कहा जैसे ही मेरा सफर स्टार्ट हुआ आसमानों में, जमीन पे नहीं, जमीन में पैगंबर थे कहाँ कहाँ गए, मक्के से मदीने गए, मदीने से कूफे गए, कूफे से कोहे तूर गए, कोहे तूर से बैतुल मक़द्दस गए, बैतुल मक़द्दस से कुम आए, कुम से आसमान पे गए। अब जैसे दाखिल हुए पैगंबर ने कहा जैसे ही मैं एंटर हुआ मैंने एक अजीब मंजर देखा, मैंने देखा कि कुछ ऐसे लोग हैं जिनको जमीन पे लिटाया गया है और पूरे पूरे पहाड़ बड़े बड़े पत्थर बड़े बड़े स्टोन रॉक्स वो उनके सरों पे फेंके जा रहे हैं और उनका सर टूट रहा है, ये स्कल आदमी का, ये हड्डियां टूट रही और टूटने के नतीजे में जो दिमाग है जो मगज है वो बह रहा है और आदमी तकलीफ से चीख रहा और एक मर्तबा नहीं बार 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 ये सर टूटता है, ये सर अल्लाह दोबारा बना देता। उसी वक्त जैसे आपने देखा हो ना कि वो जिक्सा या पजल टाइप के खेल होते हैं, बच्चे मिलाते हैं जोड़ते हैं लीगो वीगो और उसके बाद तोड़ते हैं फिर जोड़ते हैं, वो हो रहा। पैगंबर रहमतुल्लिल आलमीन ये मंजर देखा पैगंबर, ये लफ्ज में तौहीन रिसालत की नियत से नहीं कह रहा, बर्दाश्त नहीं कर सकते, फौरन आगे बढ़ गए। आज भी आपको कितने लोग ऐसे मिलेंगे कि अगर उनके सामने किसी जानवर का गला काटा जा रहा हो तो ये मंजर देख नहीं सकते, वहां से फिर के आगे बढ़ जाते, वहां इंसान जीते जागते इंसान फरियाद कर रहे चीख रहे। अब पैगंबर जरा आगे बढ़े तो देखा कि कुछ लोग जमीन पे लेटे, लेकिन पहले वाले आदमी बिल्कुल सीधे फ्लैट लिटाए गए थे, ये अपने साइड के ऊपर और साइड चेंज हो रही है, कभी राइट कभी लेफ्ट कभी राइट कभी लेफ्ट, और करीब सीसा एक मेटल होता है लीड, उसको इतना गर्म किया जा रहा है कि वो बिल्कुल पिघल के पानी बन रहा है, वो इनके कानों में डाला जा रहा है। एक कतरा इतना गर्म इंसान के कान में जाए इंसान चीख उठता, और यहां मुसलसल पहले राइट फिर लेफ्ट फिर राइट फिर लेफ्ट, और वो फरियाद कर रहे हैं। और किस तरह की फरियाद कर रहे हैं वो जुमले भी हैं, लेकिन चूंकि वक्त मेरे पास खत्म हो रहा। अब पैगंबर कह रहे कि मंजर बर्दाश्त नहीं हुआ पैगंबर, یہ رحمت للعالمین ہے، یہ کیسے یہ منظر دیکھیں اور آگے بڑھ۔ کہہ رہے میں جیسے ہی آگے بڑھا میں نے دیکھا کہ کچھ چھوٹے چھوٹے چیمبر بنے ہوئے، بہت ساری احادیث اس کا جو امپیکٹ ہے نا، جو افیکٹ ہے نا، وہ ختم کر دیا۔ کس چیز نے؟ اب اس کو آپ جوک کے طور پہ نہ لیجئے گا کہ معلوم ہے کہ میری مجلس کا بھی اثر ختم ہو جائے، ہالی ووڈ کی فلموں نے اس ٹائپ کے ہارر مووی بنائی گئی نا، یا وہ بچوں کے اوپر اثر بھی نہیں ہوتا، لیکن پیغمبر کی یہ حدیث ہے کہ دیکھا میں نے کہ کچھ چھوٹے چھوٹے چیمبر لیکن یہ پورے آگ کے بنے ہوئے، اور ان چیمبرز کے اندر کچھ مردوں اور عورتوں کو جلایا جا رہا ہے، ہر ایک کے لیے الگ، ہر ایک کے لیے الگ۔ جیسے ہم کبھی کبھار ایئر لائن میں جاتے ہیں، خیر ہمیں تو یہ موقع نہیں ملا ہے، تو ایک آدھ مرتبہ کوئی سینٹر والوں نے خدمت کر دی کہ بزنس کلاس اپ گریڈ کر دیا یا فرسٹ کلاس، ورنہ تو ہم سے کہا جاتا ہے چیپسٹ ایئر لائن کا چیپسٹ ٹکٹ ڈھونڈ کے آئیے گا۔ تو خیر، تو یہ ہے کہ وہ چھوٹے چھوٹے کمرے ہوتے ہیں، اس کے اندر آدمی اکیلا پرائیویسی میں بیٹھا، ایسے چھوٹے چھوٹے آگ کے بنے ہوئے چیمبر ہیں کہ آگ سامنے پیچھے بالکل انسان کے سائز کی آگ، یعنی فائر کا بنا ہوا لباس پہنایا گیا، وہ چیخ رہے ہیں، فریاد کر رہے ہیں۔ ایک حدیث ہے مولا کی کہ کسی نے کہا تھا کہ یا امیر المومنین، میں بہت ارادہ کرتا ہوں کہ گناہ نہیں کروں گا، لیکن جب وقت آتا ہے تو مجھ سے گناہ ہو جاتا، کوئی ایسا مجھے ٹرین کیجئے کہ گناہ سے میں رک جاؤں، گناہ سے رکنے کی ٹرین ہے۔ مولا نے کہا بہت آسان، اپنے کچن میں جاؤ، آگ گرم کر، آگ روشن کر، جب وہ فل جو ہے اس کا ٹیمپریچر ہو جائے اس میں جا کے بیٹھ جا، جتنی دیر اس کو برداشت کر سکے اتنی دیر کا گناہ کر لینا، اگر وہ دو منٹ کی آگ برداشت ہو جائے تو دو منٹ کا گناہ کر لینا، اگر ایک منٹ کی آگ برداشت پورے فل ٹیمپریچر کے ساتھ جب ہو تو جتنی دیر کی آگ۔ تو مولا یہ کیا کہا؟ بھائی جو تو کر رہا ہے اس کے نتیجے میں تو آخرت اور قبر کی آگ میں جلایا جائے گا نا، ٹریننگ یہی کہ تم اللہ سے کہہ رہے کہ اللہ اتنی آگ تو میں ٹالریٹ کر سکتا ہوں، اتنا گناہ بھی میں کر لوں گا۔ یہ مولا کی حدیث ہے، بہت سیریس حدیث، اور یہ بات ہو رہی ہے دنیا کی آگ کی، کوئی فرق ہے؟ جی ہاں، قرآن کریم کی ایک آیت پہ بہت علماء کے اعتراضات ہیں، جواب نارون حامیہ، قرآن کی بہت مشہور آیت ہے نارون حامیہ، آخرت کی آگ گرم آگ ہوگی۔ راوی نے پوچھا مولا ہر آگ گرم ہوتی ہے، آگ کا تو کام ہی ہے گرم؟ نہیں، امام نے کہا کہ جب تم اس آگ کو دنیا کی آگ سے کمپیئر کرو گے تو تمہیں تو لگے گا دنیا کی آگ آگ ہی نہیں ہے، تو ٹھنڈک ہے، تو برف ہے، وہ اتنی زیادہ آگ ہے، یہ دنیا کی آگ برداشت نہیں ہو رہی ہے، کہ آخرت کی آگ مولا فرما رہے۔ اور یہی چوتھے امام کی ایک حدیث ہے جو میں اس عشرے میں تو نہیں پڑھ پاؤں گا، کسی مجلس میں گھر میں پڑھ دوں گا۔ تو خلاصہ یہ کہ پیغمبر کہہ رہے ہیں آگ میں جلایا جا رہا ہے پورا لباس پہنا کر، اور اس کے بعد پیغمبر نے یہ تین نہیں 23 ڈفرینٹ سینز دیکھے سفر معراج کی بگننگ میں، بالکل پہلے آسمان سے انٹر ہوئے، بٹوین فرسٹ اینڈ سیکنڈ آسمان، اور پیغمبر روتے بھی جا رہے ہیں جب یہ ریپیٹ کر رہے ہیں، روتے بھی جا رہے ہیں۔ بلکہ ایک حدیث تو لیڈیز مجلس میں بہت پڑھی جاتی ہے، اور مردوں میں بھی پڑھی جاتی تھی، میں تو بہت پڑھ چکا ہوں لیکن اب چھوڑ دیا۔ 11 عورتوں کا عذاب پیغمبر نے بتایا جو معراج کی رات پیغمبر نے خود آنکھوں سے دیکھا۔ کس کو بتایا؟ مولا کو، شہزادی کو، داماد اور بیٹی کو بٹھا کے بتایا۔ اس میں یہ ہے کہ آخر میں خود مولا اور شہزادی بھی باپ کے ساتھ رونے لگی اس انداز سے۔ تو اب یہ پیغمبر کی پوری حدیث تو نہیں ہے، ٹائم ہی نہیں رہا میرے پاس، لیکن شب جمعہ کی وجہ سے میں نے کہا تھوڑا سا ہی لیکن آج ذکر ہو جائے۔ چنانچہ جب پیغمبر نے حدیث مکمل کی تو لوگوں نے جو سن رہے ہیں اور یقین کے ساتھ سن رہے ہیں، میں نے کہا نا کہ اس وقت کا مسلمان یقین کر رہا ہے، ابو جہل مذاق اڑا رہا ہے، آج کا مومن بھی مذاق اڑاتے ہیں کہ مولانا 21st century میں یہ عذاب آپ ہم کو بتا رہے ہیں تو بچوں جیسی چیزیں، سیم وہی ہمارا اس وقت ریئیکشن ہوتا ہے جو ابو جہل و ابو لہب کا تھا، وہ نہیں ہوتا ہے جو مولا کائنات اور دیگر سلمان جیسے صحابیوں کا تھا۔ سلمان اس وقت تک اسلام میں نہیں آئے تھے، اس لیے میں نے کہا سلمان جیسے، یا رسول اللہ یہ کیوں؟ کہا وہ پہلا گروپ جو ہے یہ وہ لوگ ہیں جو اپنی باقی چار نمازیں ریگولر پڑھتے ہیں، فجر کی نماز قضا کر دیتے ہیں، صبح کا وقت ہوتا ہے، خاص طور پر ویسٹ کے کچھ ممالک تو ایسے ہیں کہ جہاں لوگوں کو اللہ سے کمپلین کہ بڑا آکورڈ ٹائم فجر کا رکھا ہے، تو کبھی تو اتنا لیٹ ہو جاتا ہے کہ آفس میں دیر ہوتی ہے، کبھی اتنا جلدی ہوتا ہے کہ رات کی نیند چھوڑنا پڑتی ہے فجر میں، مذاق اڑاؤ یہاں، اور نمازوں کی اہمیت کم کرتے رہو، لیکن ایک دن مر کے تو جانا ہے نا وہاں پہ۔ اور پیغمبر آنکھوں سے دیکھ کے آئے ہیں، اور کہا وہ لوگ کہ جن کے دونوں کانوں کو پگھلے ہوئے سیسے سے جلایا جا رہا تھا، یہ وہ لوگ ہیں جو دنیا میں غنا کے، گانے کے اتنے شوقین تھے کہ صبح شام گانے سنا کرتے تھے۔ پیغمبر آنکھوں کی دیکھی بات بتا رہے ہیں. پیغمبر کی آنکھ پہ کون یقین نہ کرے؟ ابو جہل نہیں کرے گا. ابو جہل جیسی مینٹیلٹی رکھنے والے نہیں کریں. اور وہ جو تیسرا گروپ تھا یہ وہ عورتیں تھیں جو اپنا جسم نامحرم سے نہیں چھپاتی. اب یہ مجمع ایک طرح سے رو رہا. پیغمبر کا جملہ, پیغمبر کی زبان اثر, پیغمبر کی تاثیر, لیکن ایک دم لوگ رکے. میں نے کل بھی ایک جملہ کہا تھا, اصحاب رسول و اصحاب ایمان جو مخلص ہیں انہیں آپ یہ نہ سمجھے کہ بہت ہی بیوقوف تھے, نعوذ باللہ, یہ بہت ہی سمپل تھے, یا اس وقت ان کا ذہن ایسا نہیں تھا جیسا ہمارا ہو گیا. فوراً کہا, یا رسول اللہ, مگر آپ نے تو کہا تھا کہ آگ کے اس چیمبر میں کچھ عورتوں اور مردوں کو جلایا جا رہا, تو یہ غلطی تو عورتوں کی تھی نا بے حجاب کا؟ نہیں, وہ مرد بھی کہ جو اپنے گھر کی خواتین کی بے حجابی پہ راضی ہے. ایک تو یہ ہے کہ آپ خاموش ہیں اس لیے کہ آپ کچھ بول ہی نہیں سکتے. کچھ ملکوں کے قانون ایسے ہیں کہ آپ کچھ نہیں بول سکتے ہیں. کچھ ملکوں میں, پاکستان میں قانون ایسا نہیں, لیکن ماحول ایسا بنا دیا گیا کہ ذرا آپ نے اپنی بیوی سے کہا حجاب کرو, ایسا ڈانٹے گی کہ اس کے بعد ایک ہفتے آپ بستر سے نہیں اٹھیں گے. تو اب یہ ہے کہ یہ تو مجبوری ہوگی. آپ نے اپنا فریضہ ادا کیا یا نہ بھی کیا, خاموش رہے, لیکن یہاں راضی ہیں. راضی نہیں, چھوٹا جملہ, ایک طلاق تو ابھی کراچی میں ہوئی تھی صرف اس بات پر کہ بیوی حجاب کر رہی ہے, اور شوہر نے کہا حجاب کرنا ہے تو میرے گھر میں نہیں ہے, طلاق 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 کہہ کے رخصت کیا. یعنی یہ تو میں نے محاورتاً کہا, ایک طریقہ ہوتا ہے طلاق کا. تو خلاصہ یہ, آنکھوں سے دیکھ کے آئے پیغمبر اور کہہ رہے ہیں کہ یہ جو تم دنیا کے عیش و آرام میں کھو کر بھول گئے کہ ایک دن مرنا ہے اور قبر میں جانا, باقی دنوں میں یاد نہیں کر سکتے, شب جمعہ ضرور یاد کر لینا کہ عذاب قبر برحق ہے, عذاب قبر آئے گا اب گناہگار کے اوپر. ہاں, یہ روایتیں پڑھنے کا مقصد یہ ہے کہ ٹائم سے پہلے آدمی کو پتا چل جائے تاکہ وہ احتیاط کرے. ابھی توبہ ہے اور اہل بیت کا وسیلہ, دو چیزیں مل کے ہمیں اور آپ کو نجات دلاتی ہیں. تو جہاں آج آپ اپنے مرحومین کو یاد کر کے ان کے لیے فاتحہ پڑھتے ہیں, نماز مغفرت والدین پڑھتے ہیں, کچھ لوگ مرحومین کے لیے مجلس بھی کراتے ہیں شب جمعہ, تو کیوں؟ اسی لیے کہ اگر وہ کسی عذاب میں مبتلا ہیں تو ان کا عذاب ختم ہو جائے. تو اپنے آپ کو بھی یاد کیجیے کہ ایک دن اس مرحلے سے ہمیں بھی گزرنا. چلے وہ دنیا سے گئے, آپ نیک بیٹے, آپ نیک اولاد, آپ نے ان کو یاد کیا. آپ دنیا سے جائیں گے, خدا معلوم آپ کی اولاد آپ کو یاد کرے کہ نہ کرے. آج کل 21st century ہے نا, زندگی میں باپ اور ماں کو یاد نہیں کرتے, مرنے کے بعد کون یاد کرے گا؟ اپنی زندگی میں اپنے ہاتھوں سے تیاری کر کے جائیے. اور یہاں پہ ایک بات اور ذہن میں رکھیے, اور وہ یہ کہ ساری کی ساری چیزیں جو روایت میں پوری پڑتا, 23 والی تو زیادہ اثر ہوتا, لیکن ٹائم نہیں تھا, شب جمعہ آج نکل جائے گی. اس لیے میں نے صرف ایک حصہ پڑھا, اور وہ تین بڑے کامن گناہ شروع میں ہی پیغمبر نے یہ تین گناہ دیکھے. پھر آگے ہیں اور بھی گناہ ہیں, لیکن یہ تو بہت کامن, بے حجابی اور گانا. دیکھیے میں میوزک کی بات نہیں کر رہا, میوزک از اے ڈفرینٹ تھنگ, گنا از اے ڈفرینٹ تھنگ. اور مولانا رضوی صاحب تو آپ کو بتاتے رہتے ہیں, اور نماز فجر بہت کامن گناہ. لیکن اس میں میں نے جملہ کہا کہ ابھی آپ کے پاس وقت ہے اپنے لیے بھی, اور آپ کے پاس وقت ہے اپنے والدین کے لیے. بہت تیزی سے وقت میرے ہاتھ سے نکل رہا ہے کہ مجھے جلدی سے بات ختم کرنا ہے. چھوٹی سی مثال دوں تاکہ بات واضح ہو جائے. کراچی میں ایک صاحب نے اپنا مکان ابھی حال ہی میں, حال سے مطلب 2 سال پہلے سیل کیا. مکان کی ویلیو تھی پاکستانی 10 million, انہوں نے اس کو سیل کیا 5 million. 10%, 5% نہیں, 50% سے بھی لیس. اور اس وقت اور اس علاقے میں جہاں مکان کی ویلیو بہت, میں نے اسے پوچھا, بھائی آپ کو کیا ہوا؟ کیا کہا, مولانا میرا باپ گرفتار ہو گیا ہے, جیل کے اندر ہے, اس پہ بہت بڑا کیس چل رہا ہے, مجھے اپنے باپ کو جیل سے نکالنا ہے. اس وقت پراپرٹی کے علاوہ میرے پاس کچھ بھی نہیں ہے. لائر کی فیسیں کتنی ہوتی ہیں, کورٹ کی فیسیں کتنی ہوتی ہیں, مکان بعد میں بن جائے گا, لیکن باپ اس وقت جس پرابلم میں, چنانچہ جلدی سے. اسی طرح میں نے کچھ میڈیکل پرابلمز میں بھی دیکھا, مولانا میرا بیٹا جو ہے مثلا کینسر کا پیشنٹ ہے, یہاں تو علاج فری ہوگا, پاکستان میں تو نہیں فری ہے نا, تو بلکہ آپ میں سے بہت سے لوگ وہاں سے آئے یہاں اسی لیے کہ یہاں پہ ایجوکیشن اور ہیلتھ سسٹم بہت اچھا. تو آپ کہا کہ بھائی بیٹا ہاتھ سے نکل رہا ہے, اس کی جان بچانا ہے, مکان کا کیا ہے, یہ آتا رہے گا اور جاتا رہے گا, یہی ہوتا ہے نا. اب اگر آپ کا باپ یا آپ کا بیٹا قبر کے عذاب میں مبتلا, دنیا کی جیل کی تو اتنی زیادہ فکر ہے کہ آپ اپنی پراپرٹی کو بھی آدھا کیا 25% پہ بیچنے کو تیار ہیں کہ فی الحال یہ پرابلم سالو کرو. تو اگر ہمارا باپ آخرت کی جیل میں گرفتار ہے, ہماری اولاد, ہمارا کوئی بلڈ ریلیٹو اس میں گرفتار, اس کے لیے بھی تو فکر کرو. اور اسے ایک طریقہ اسلام نے بتایا ہے, وہ پھر بعد میں آئے گا, آج نہیں. سوچئے اس کے اوپر, غور کیجئے, اور یہاں پہ ایک بات کا خیال رکھیے گا, مگر یہ ساری چیزیں بیکار ہو جائیں گی اگر ایک چیز آپ کے ذہن میں نہ رہے. اگرچہ وہ ہر عقیدے کے بارے میں ہے, لیکن خاص اس عقیدے. ہمارے علماء ایک اور ایگزامپل دیتے ہیں, بہت ہی سمپل سی مثال ہے, میری نہیں علماء کی, سن لی. اور وہ یہ ہے کہ ایسا ہی جو ابھی میں نے آپ کے سامنے جو ٹاپک چھیڑ دیا نا, ایک نوجوان نے کئی علماء سے سنا, تو آخر اس نے وہی سوال کیا کہ میں کیا کروں اپنے باپ کے لیے. میرا باپ تو بڑا گناہگار تھا, گیا عالم کے پاس, کہا کہ وہ نمازیں نہیں پڑھتا تھا. انہوں نے کہا کہ مرنے کے بعد مرحوم کی نماز پڑھوا لی جاتی. اچھا تو یہ کیا طریقہ ہے؟ انہوں نے کہا طریقہ یہ ہے کہ یہ اتنا اتنا پیمنٹ کر لو اور ان کی نماز پڑھوا لو. ٹھیک تیار. میرا باپ دوسرا ایک آیا, کہا میرا باپ جو تھا وہ کبھی روزہ نہیں رکھتا تھا, تو روزے میں تو روزے کی قضا بھی ہے اور کفارہ بھی ہے, کہا ٹھیک ہے پیمنٹ کرو, دے دو مجھے, نہیں پیمنٹ کرو, جاؤ انتظام کرو, ایک سسٹم ہے اسلام میں. میرے باپ نے زندگی میں کبھی خمس نہیں دیا, اب میں پریشان ہوں قبر میں کیا اس پہ ہو گزر رہی ہوگی, کہا تم دے دو. میرے باپ نے فلاں کا مال کھا لیا تھا, اپنے بزنس پارٹنر کا حصہ ضبط کر لیا تھا, میں کیا کروں, اس کو راضی کر لو, یہ اس کا پیمنٹ کر کے, اگر وہ معلوم نہیں ہے تو ایک طریقہ ہے رد مظالم. میرے باپ نے اپنے باپ کے مرنے کے بعد جو انہیریٹنس کا مسئلہ ہے, بہنوں بہنوں کو کوئی حصہ نہیں دیا. اب یہ مختلف لوگ آ کے سوال کر رہے ہیں, عالم کے پاس تو یہی ہوتا ہے نا, کسی نے نماز کا سوال, کسی نے روزے کا سوال, کسی نے خمس کا سوال, سارے سوال کا جواب دے. فلاں مومن کی بہت غیبت کرتا رہا ساری زندگی, کہا جاؤ اس سے معافی مانگ. یہ سارا ہے نا, ایک آ گیا یہ سن سن کے کہ اتنی ساری میرے سامنے والدین کی برائیاں لوگ کر رہے ہیں, اور یہ کہ میرے والد میں بھی یہ خرابی تھی. اس نے آ کے کہا کہ مجھے بتا دیجئے کہ میں کتنا پیمنٹ کروں کہ میرے باپ کا گناہ معاف ہو جائے. اچھا بھائی تمہارے باپ کا گناہ کیا؟ نماز کا نہیں, نماز تو پوری پڑھتا تھا, زندگی میں کبھی قضا نہیں کی, روزہ ایک روزہ نہیں چھوڑا, خمس و زکات کا ایک پینی یا ایک سینٹ اس کے ذمے نہیں, کسی کے اوپر ظلم کا ایک ظلم بھی اس نے کبھی نہیں کیا, مجھے تو یاد نہیں. ارے تو کیا گناہ ہے بتاؤ, تو اس کا حل بتائیں گے. کہا وہ مولا علی کی ولایت و امامت کو نہیں مانتا تھا. جواب دیا تو ساری دولت بھی خرچ کر دو, اگر وہ بغیر ولایت علی کے دنیا سے گیا ہوا ہے تو نہ اس کا عذاب ختم ہو سکتا ہے نہ اس کی بخشش ہو سکتی ہے. نماز کے اندر کمی رہ جائے تو طریقہ ہے, میں یہ نہیں کہہ رہا ہوں کہ نماز میں کمی کیجیے, لیکن طریقہ ہے, روزے میں طریقہ ہے, مالی واجبات میں طریقہ ہے, حقوق الناس میں طریقہ ہے, لیکن اگر ولایت اہل بیت اور امامت علی کے بارے میں کوئی شخص قائل نہ رہا تو اس کا کوئی طریقہ نہیں ہے, پھر اس کے لیے قبر میں بھی عذاب ہے اور آخرت میں بھی عذاب ہے. یہ وہ اہم ترین عقیدہ کہ جنہوں نے اس کو مان لیا اس کے بعد پھر ان کی نگاہ میں دنیا کی کوئی حیثیت ہی نہیں رہی. آپ کو مال سے محبت, آپ سے مطلب آپ لوگ نہیں, ایک عام تاثر, یہ اتنے گناہ ہوتے ہیں, مال سے محبت یا انٹرٹینمنٹ چاہیے, محبت علی دل میں آ جائے تو آدمی پھر اس منظر پہ آتا ہے, کہتا ہے کہ زندگی سے بھی مجھے موت زیادہ اچھی لگتی ہے اگر علی کے نام پہ آ جائے. اور اس کی بہترین مثال ہمارے سامنے حبیب ابن مظاہر, کتنا خوش قسمت ہے ابھی آج بھی اس طرح سے کربلا میں حبیب کا روضہ اور قبر ہے کہ لگ رہا ہے کہ جیسے دروازے پہ کوئی سیکورٹی گارڈ یا دربان کھڑا ہوا ہے کہ حسین کے پاس جانا ہے, پہلے یہاں سے پرمیشن لو پھر جاؤ. حبیب کا اسٹیٹس اتنا ہائی کہ بعض روایتوں میں, نہیں اب وقت نہیں رہا روایتیں پڑھنے کا, ورنہ حبیب کا علی سے حسین سے محبت کا رشتہ بچپنے سے شروع ہوا. حبیب بہت چھوٹے سے, چار سال کی ایج تھی, پیغمبر کے پاس آتے تھے, پیغمبر ان یوزول طریقے سے حبیب کو احترام دیتے تھے, چار سال کے بچے کو. ایسے پیغمبر بچوں سے بہت محبت کرتے تھے لیکن اس طرح کا احترام, کہ یا رسول اللہ کس لیے؟ کہا میں نے اس کو دیکھا ہے جب یہ مدینے کی گلیوں میں کہیں جا رہا اور آگے میرا حسین چل رہا, حسین کی بھی وہی ایج, تو یہ جہاں سے حسین گزرتے ہیں یہ حسین کے پیروں کی مٹی اٹھا کے اپنے سر پہ ڈالتا, جو میرے حسین کا اتنا احترام کرے گا میں اس کا احترام کروں. یہ حبیب کی وہاں سے جو محبت کا سلسلہ شروع ہو, کہ آج بھی یاد رکھیے گا کہ جتنے بھی کربلا کے شہید ہیں حسین کی آرمی, اس کا لیڈر کون ہے؟ عباس. لیکن جتنے اصحاب امام ہیں ان کا لیڈر حبیب ابن مظاہر کو بنایا گیا. حبیب ابن مظاہر کو جب کبھی حسین اپنے کسی شیعہ کو کوئی پیغام دیتے ہیں, حبیب ابن مظاہر, مرنے کے بعد کی بات کر رہا ہوں, آج کل کے زمانے کی, लखनऊ का एक बहुत ही मशहूर वाकया है, लेकिन अब पढ़ने का वक्त नहीं है, मौका मिला तो कल अगर के हबीब की रात तो गुजर जाएगी लेकिन कल पढ़ूंगा, क्योंकि उस वाकये के अंदर हमारी कौम की इस वक्त एक बहुत बड़ी खराबी उसकी तरफ इशारा है, कल आज नहीं। लेकिन हबीब के बारे में आपको एक जुमला मिलेगा, अभी मैंने कहा हबीब की मोहब्बत नहीं, हबीब तो है बचपने से हुसैन के साथ, ये रसूलुल्लाह के भी सहाबी हैं, ये मौला अली के भी सहाबी हैं, ये आका हसन के भी सहाबी हैं, ये आका हुसैन के भी। हमारे यहाँ मशहूर हो गया कि हबीब बहुत बूढ़े थे, बहुत बूढ़े नहीं थे, एज ग्रुप हुसैन का था। बहुत बूढ़े सहाबी का जिक्र मैं कल करूंगा मसाइब में, लेकिन हबीब को जो क्रेडिट जाता है, जो हम सलाम करते हैं हबीब को, तो अगर उससे ज्यादा ना सही तो बिल्कुल इक्वल क्रेडिट जाएगा हबीब की बीवी को। ज़ौजा हबीब तारीख करबला का एक इंतहाई अहम कैरेक्टर, वो जो मैंने पहले दिन रिवायत पढ़ी थी कि शहजादी ने कूफे में उनका याद किया, बहुत बात की रिवायत, असल रिवायत तो यही है ना कि हुसैन करबला पहुंच गए और हर थोड़ी देर के बाद कोई ना कोई फौज चली आ रही है। ज़ैनब तो खेमे के अंदर है ना, तो उनको चलिए मालूम कौन आया, फिज़ा को भेजते हैं, फिज़ा जाओ देख कर आओ कौन आया। फिज़ा देख के आती हैं और जो जो नाम लेती हैं, ज़ैनब का कलेजा टुकड़े टुकड़े होता है। कहती हैं शहजादी उमर साद आया, शहजादी खूली अपनी फौज लेके आया, शहजादी शिमर अपनी फौज लेके आया, शहजादी हरमुला अपना दस्ता लेके आया। ये सारे नाम ज़ैनब को पता है, आका अली ने बहुत पहले से ज़ैनब को करबला की तफसील बता दी। एक मरतबा ज़ैनब ने बड़ी हसरत के साथ कहा कि मेरे भाई के खून के प्यासे तो आ रहे हैं, क्या कोई ऐसा नहीं है जो मेरे भाई को मोहब्बत करने वाला, जाओ जरा भैया को बुलाओ। हुसैन आए, ज़ैनब क्या बात है, कहा भैया ये पूरी दुनिया में कोई नहीं है जो तेरा मददगार बने और तेरी मदद के लिए। हुसैन का जुमला था कि बहन ज़ैनब कोई और ये बात कहता तो मैं तफसील बताता, तुम्हें क्या बताऊं, तुमने तो नाना को देखा, नाना दुनिया से गए किसी ने साथ दिया, अम्मा को देखा है पहलू पे कोड़ा पड़ा किसी ने साथ दिया, बाबा अली को देखा किसी ने साथ दिया, भैया हसन को देखा जनाजे में तीर लगे किसी ने साथ दिया, ना इससे पहले कोई साथ देने वाला था ना आज कोई साथ देने वाला। बस एक मरतबा ज़ैनब कहती है, बड़े देखिए कितना ट्रस्ट है ज़ैनब को, कहती है भैया लेकिन इस दुनिया में एक ऐसा है कि अगर तू उसे बुलाएगा हो ही नहीं सकता, हो तेरी मदद को ना आए, तेरे बचपने का दोस्त हबीब इब्न मुबाहिर। अल्लाह कितना बड़ा रुतबा है हबीब का, ज़ैनब ने याद किया। और रिवायत जो मसाइब के अख्तिताम पे वो जुमला जो आप सुनेंगे दोबारा बार बार सुनते हैं वो इसी से रिलेटेड। हुसैन ने खत भेजा, वहां दोपहर का वक्त है, कूफे में हबीब अपने घर में बैठे खाना खा रहे, बीवी दस्तरखान पे साथ। एक मरतबा बीवी के गले में लुकमा अटका, अरबों में ये ख्याल था कि जब गले में लुकमा अटकता है तो कोई आपको याद कर रहा है। ज़ौजा हबीब ने घबरा के कहा हबीब ऐसा लग रहा है कोई हमें याद कर रहा। और उसी वक्त दरवाजे पे नॉकिंग हुई, हबीब ने पूछा कौन है, आवाज आई अना बरीदुल हुसैन, मैं हुसैन का कासिद और मैसेंजर। वो ये सुनना था, हबीब दौड़ के चले, ज़ौजा हबीब पर्दे के पीछे चली गई, दरवाजा खोला, हुसैन का कासिद नजर आया, हबीब पैरों पे गिर पड़े, पहले तो पैरों को बोसा दिया, ये वो पैर हैं जो मेरे आका की बारगाह से मेरे लिए आए हैं। और फिर कहा क्यों आए, खत दिया। हुसैन ने खत में लिखा था कि हबीब मैं करबला में आ गया हूँ, मेरी मदद के लिए आओ। हबीब ने कहा अच्छा तुम जाओ, मैं इसका जवाब बाद में भिजवाऊंगा, चला। उधर ज़ौजा हबीब पर्दे के पीछे बेचैनी से टहल रही है, मेरे मौला का कासिद आया, क्या पैगाम लाया। जैसे ही वो गया, ज़ौजा हबीब पर्दे के पीछे से तड़प के आई, ये मैं किताब का जुमला पढ़ रहा हूँ, कोई खिताबत का जुमला नहीं, अगला जुमला। एक मरतबा कहा हबीब ये क्यों आया, मेरे मौला का कासिद क्यों आया। अब कूफे के हालात इतने खराब है कि शोहर को बीवी पर, बीवी को शोहर पर, बाप को बेटों पे, बेटे को बाप पे भरोसा नहीं, गवर्नमेंट का स्पाई नो। तो हबीब ने कहा कि मेरे आका ने लिखा है वो करबला आ गए हैं और मुझे बुलाया। ज़ौजा हबीब ने तड़प के कहा तो तुम्हारा क्या जवाब। अब हबीब को इम्तिहान लेना था ना बीवी को, कहा भी मैं सोच रहा हूं कि क्या जवाब दो। ये जुमला है किताब के अंदर, ज़ौजा हबीब ने सुना, हाथों में जो औरतें चूड़ियां या कंगन पहनती है वो उतार के सामने फेंके, कहा हबीब ये जेवर तू पहन ले और अपनी तलवार मुझे दे, मैं जाऊंगी फातिमा के लाल की मदद के लिए। अल्लाह ये दिन भी आना है, ज़ौजा हबीब कह रही ये दिन भी आना है कि मेरा आका मेरे शोहर को बुलाए और वो कहे कि अभी मैं सोच रहा हूं। हबीब ने कहा कि मुझे तो सिर्फ तेरा ख्याल है, मेरे बाद क्या होगा। कहा मेरा ख्याल न कर, मैं मिट्टी खा के गुजारा कर लूंगी, मगर इस घर में नहीं रह सकती जहां मेरा शौहर हुसैन की मदद को न जाए। हबीब ने कहा तूने तो मेरा मसला हल कर दिया है। हबीब चलने की तैयारी कर रहे हैं, सौजा हबीब ने हबीब का कुर्ता पकड़ लिया। कहा मगर एक वादा कर, जब आका की बारगाह में जाएगा पहला सलाम मेरा देगा, फिर अपना सलाम देगा। ये है करबला की खवातीन और ये है उनका रोल। हबीब किसी तरह करबला आ गए। आखिरी जुमले, हबीब करबला आ गए, पहली बार कोई हुसैन की फौज को ज्वाइन कर रहा। अल्लाहु अकबर के नारे लगे, खुशी के नारे लगे, ये आवाजें खेमों में भी गई। जैनब ने कहा फिज्जा देख के आना, ये पहली मर्तबा मैं ये नारे सुन रही हूँ, मेरे भैया के लश्कर में इतनी खुशी। फिज्जा जाती है और कहती है शहजादी मेरे आका के बचपने का दोस्त हबीब इब्न मुजाहिर आया। जैनब ने कहा अच्छा हबीब आ गए, जरा जाके उनको बुला के तो लाना। हबीब को शहजादी का पैगाम मिला, हबीब खेमे के करीब आए, खेमे के अंदर जैनब है, खेमे के बाहर हबीब है, बीच में पर्दा पड़ा है, पर्दे के साथ हुसैन खड़े। और कहा जैनब मुबारक हो, मेरे बचपने का दोस्त हबीब आ गया। वह इतना सुनना था, जैनब ने कहा हबीब फातिमा की बेटी तुम्हें सलाम कहती। हबीब बर्दाश्त न कर सके, गश खा के गिर पड़े। शहजादी आज ये दिन आ गया मुसीबत का, क्या शहजादियां हम जैसे गुलामों को सलाम भिजवा रही। और फिर आशूर का दिन आया। बहुत मुख्तसर बात, जोहर की नमाज का वक्त आ गया। अबू समामा ने आसमान को देखा और कहा फर्जंदे रसूल एक नमाज और आपके पीछे पढ़ने को दिल चाहता है। अबू समामा नाम याद रखी। हुसैन ने आसमान को देखा, हाँ जोहर का वक्त आ गया। पहले तो हाथ उठा के दुआ दी, ये दुआ आप अपने लिए चाहते हैं। हुसैन ने क्या कहा, जअलकल्लाहु मिनल मुसल्लीन, अबू समामा अल्लाह कयामत के दिन तुम्हें नमाजियों के साथ उठाए। किस बेहतरीन इबादत को याद किया हबीब, तुम तो कूफे वाले हो, लश्कर की मेजोरिटी कूफे की है, जाके इतनी देर की इजाजत मांग लो कि हम नमाज पढ़ लें। हबीब गए, एक ही शहर के रहने वाले लोग, लश्कर यजीद में जाके कब इतनी देर का वक्त दे दो कि नमाज पढ़ लें। ऐसा तौहीन आमेज जवाब आया कि हबीब से बर्दाश्त नहीं हुआ। लश्कर यजीद ने कहा हबीब नमाज का फायदा क्या, तुम लोगों की नमाज कबूल ही नहीं है। वो हबीब एक मरतबा बिफर गए, जलाल में आ गए। अल्लाह तुम लोगों की नमाजें कबूल हो और रसूल के बेटे की नमाज कबूल ना हो। वहीं से आवाज दी आका अब ये नमाज तो आपके नाना के पीछे जन्नत में पढ़ूंगा। और हबीब ने जिहाद किया और हबीब मारे गए। 11 मुहर्रम का काफिला कूफे के बाजारों में दाखिल हुआ। जैनब कुबरा को हबीब के यतीम ने सलाम किया। जैनब ने कहा तेरी माँ कहाँ है। जोजे हबीब करीब बैठी थी, कहा शहजादी आपकी कनीज सुबह से आपका इंतजार कर रही है, मेरा सलाम लीजिए। लेकिन ये जुमला मैं पहली मजलिस में पढ़ चुका हूँ, लेकिन असल जुमला इसके बाद और आखिरी जुमला है। और उधर चौथे इमाम ने एक अजीब मंजर देखा। हबीब का एक जवान बेटा था, एक मर्तबा उसने देखा नोके नैजा पर मेरे बाबा का कटा सर नजर आ रहा है। बस एक बार वो गुस्से के आलम में आगे बढ़ा, अपने बाप के कातिल को कत्ल किया, सर को छीना, वहां से चला और एक अजीब जुमला कह के चला, बस ये जुमला कयामत है कयामत। एक मर्तबा कहा जिनके वारिस वो बेटे जिंदा हो उनके सरों को कोई नौके नैजा पे बुलंद नहीं कर सकता। अरे साहिबान ईमान, जब मौला सज्जाद ने यह जुमला सुना होगा जिसका वारिस जिंदा हो जिसका बेटा जिंदा हो क्या कयामत दिल में गुजरी हो। अजरकुम अल्लाह, खुदावंदा हबीब इब्न मुजाहिर के इसी सार वफादारी का वास्ता हम में से हर एक को हबीब की तरह से आले मोहम्मद और हुसैन मजलूम का ऐसा ही वफादार बना। साहिबान ईमान के इस गिरिये का वास्ता इन्हें दुनिया और आखिरत की हर मुसीबत और परेशानी से महफूज फरमा। आज की शब जुमा हाजरीन मजलिस समेत तमाम दुनिया के मोमिनीन मोमिनात के खानदान के मरहूमिन की मगफिरत फरमा, बीमारों को शिफाए कामिला अता फरमा, हाजतमंदों की हाजत पूरी फरमा और हमारी सबसे बड़ी हाजत पूरी फरमा के ज़हूर इमाम ज़माना में ताजील।